नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 31 गते आइतबार, श्रावण शुक्ल पक्ष चतुर्थी तिथि। तदनुसार 16 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज गुलाथुवा 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। उपचार प्रणालीमा सुधारको पहल शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित प्रमुख समाचारबाट कार्यक्रम अखबारको शुरूआत गर्दैछौ। सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधिको प्रयोग तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गर्ने तयारी अघि बढ़ाएको छ। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग उपचार प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत उपचारात्मक महाशाखाका निर्देशक डाक्टर पवन जंग रायमाझी सहित बाल रोग विशेषज्ञ, न्यूरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटी लगायत 18 क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी हुनुहुन्थ्यो। विशेषज्ञहरूले आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलको अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवालले उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गरेपछि बिरामीले आवश्यक उपचार सहज रूपमा प्राप्त गर्ने वातावरण बन्ने बताउनुभयो। हामी कसरी नागरिकलाई सहज तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्नेमा छौं। उहाँले भन्नुभयो, उपचारमा एउटै प्रोटोकल लागू भएपछि बिरामीले गुणस्तरीय सेवा पाउनेछन्। बिरामीको स्वास्थ्य अनुसार कुन परीक्षण र उपचार आवश्यक हो भन्ने स्पष्ट मापदण्ड बनेपछि उपचारमा अनावश्यक झन्झट कम हुने उहाँको भनाई छ। उक्त प्रोटोकल स्वास्थ्य बीमासँग आबद्ध भएपछि उपचार सेवा थप सहज र व्यवस्थित हुनेछ। प्राध्यापक डाक्टर अग्रवालका अनुसार हाल कतिपय अवस्थामा चिकित्सकीय आवश्यकता भन्दा बढ़ी परीक्षण गराउने प्रवृत्ति देखिने गरेको छ। यसले बिरामीलाई आर्थिक भार बढ़ाउनुका साथै स्वास्थ्य बीमा कार्यक्रमको खर्च समेत बढ़ाउने गरेको छ। निश्चित उपचार प्रोटोकल लागू भएपछि आवश्यकताका आधारमा मात्र परीक्षण तथा औषधि प्रयोग गर्ने प्रणाली विकास गर्न सकिने उहाँको भनाई छ। बीमासँग आबद्ध भएपछि अनुसन्धान तथा परीक्षणको अनुगमन पनि प्रभावकारी हुन्छ। कुन अवस्थामा के परीक्षण आवश्यक पर्छ भन्ने कुरा प्रोटोकल प्रणालीमै राख्न सकिन्छ। अग्रवालले भन्नुभयो, यसले अनावश्यक परीक्षण घटाएर बिरामीको उपचारलाई सहज बनाउँछ। उपचार प्रणालीमा सुधारको पहल शीर्षकको यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। अघि बढ़्यो शिक्षा विधेयक शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौ। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक पनि सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखेका थुप्रै प्रावधानप्रति सरोकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यतिबेलै जेएनजी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपगढ़ गर्नुपर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरोकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिएको छ। मन्त्रालयका अनुसार यस्तै छलफल मध्य प्रदेशको जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटौल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा पनि गरिने मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बताउनुभयो। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। अहिले 2028 सालमा बनेको शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा प्रशासन चलिरहेको छ। मुलुकको अवस्था र व्यवस्था फेरिएसँगै ऐनमा केही प्रावधान थपघट गर्न 10 पटक संशोधन भइसकेको छ। यो समाचार गोरखापत्र दैनिकबाट लिएका हौ। आजको कान्तिपुर दैनिकमा राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्योल बढ्दै शीर्षकको समाचार प्रकाशन गरेको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली रहेको, अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिएको, दूतावास बन्द गर्ने सरकारको निर्णय 3 देशमा भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको प्रसंग यो समाचारमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकबाटै अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकको समाचार लिँदैछौ। 20 जुलाई 4 साउनमा बेलायतको प्रधानमन्त्री बनेका एनडी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उहाँले बिजुलीमा लाग्दै आएको कर कटौती गर्नुभएको छ, बस भाड़ा घटाउनु भएको छ, पबहरूलाई राहत घोषणा गर्नुभएको छ र शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति लिनुभएको छ। जनतालाई राहत दिने उपायका रूपमा उहाँले राज्य वा सेवा प्रवाह गर्ने निकायको आमदानीलाई कटौतीमा रोज्नु भएको हो। जनताले सस्तो र सुलभ सेवा चाहन्छन्, त्यसैका आधारमा उनीहरूले राजनैतिक दलहरूलाई रूचाउने भएकाले शासकहरू संसारभर नै यी र यस्तै काममा अभिरूचि राख्छन्। विकसित बेलायत होस् वा अतिक्रम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखिए तर राहतको लागत हुन्छ, त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भन्ने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढेको छ। यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। कान्तिपुर दैनिकबाटै कांग्रेस विवादमा अब अदालतको फैसला निर्णायक शीर्षकको समाचार लिँदैछौ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा 5 महिनापछि स्वदेश फर्किँदा कांग्रेसभित्रको विवाद मत्थर हुने र पार्टी एकताको बाटोमा जाने धेरैको अपेक्षा थियो। देउबाले स्वदेश फर्किए लगत्तै शुरूमा आग्रह पूर्वाग्रहभन्दा माथि उठेर पार्टी लोकतन्त्र र राष्ट्रियतालाई सर्वोपरि राख्दै एकताबद्ध हुन अपील गर्नुभएको थियो। तर पछिल्ला गतिविधिले कांग्रेसभित्रको विवाद तत्काल समाधान हुनेतिर भन्दा चर्कने दिशामा केन्द्रित भएको देखिन्छ। विवादको निर्णायक अब अदालतको आदेश हुने नेताहरूको भनाइ छ। बिहिबार फर्कनुभएका देउबा विमानस्थलबाट सोझै सम्पर्क कार्यालय चुनदेवी पुग्नु भएको थियो। स्वागत गर्न आएका कार्यकर्तालाई चुनदेवीको बारदलीबाट सम्बोधन गर्दै देउबाले सरकारप्रति आक्रोश पोख्नुभयो। सम्पत्ति शुद्धिकरणमा भइरहेको अनुसन्धानलाई लिएर उहाँको आक्रोश थियो। देउबाले शुक्रबार संस्थापन इतरपक्षको कांग्रेस भेलालाई सम्बोधन गर्दै तत्काल एकता भन्दा पुनरावलोकन हुनुपर्ने बताउनुभयो। देउबा पक्षमा अधिकांश नेताले उद्घाटन सत्रबाटै गगन थापालाई सभापति स्वीकार्न नसकिने घोषणा गरेका थिए। लामो इतिहास बोकेको नेपाली कांग्रेसभित्र पनि चरम विवाद सृजना गरिएको छ। विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि विधान र पद्धति मिच्ने काम भएको छ। बेला उद्घाटनपछि उद्घाटन कार्यक्रममा देउबाले भन्नुभएको थियो, यो विषय अहिले सम्मानित सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले यसमा थप टिप्पणी गर्न चाहन्न, तर सर्वोच्चबाट हामीलाई न्याय हुनेछ भन्नेमा म विश्वस्त छु। यो समाचार आजको कान्तिपुर दैनिकमा सविस्तार प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकमा 4 महिनामै सर्पले डसेर 65 जनाको मृत्यु भएको सम्बन्धी समाचार प्रकाशित छ। सर्पदंश यति भयावह छ कि गत वैशाख यता 924 जनालाई टोकेको सरकारी तथ्याङ्क छ, तर अस्पतालहरूमा एन्टीभेनम अभाव र उपचारमा ढिलाइले अकालमै ज्यान गुमाउँदैछन् बिरामीहरू भन्ने सन्दर्भ यहाँ जोड़िएको छ। सर्पले डस्दा जतिसक्दो छिटो दिनुपर्ने एन्टीभेनम प्रति 20 को अस्पतालहरूमा चरम अभाव र उपचार प्रक्रियामा ढिलाइले अकालमै ज्यान गुमाउनेको तथ्याङ्क कहाली लाग्दो छ। गत वैशाख यता मात्रै 65 जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा 924 जनालाई सर्पले डसेकोमा 65 जनाको मृत्यु भएको हो। सर्पदंशको मुख्य जोखिमको समय बर्खाभर एन्टीभेनमको हाहाकार भयो। बुधबारसम्म आइपुग्दा त देशभर 2100 भायल मात्रै थियो। बिहिबार 8200 भायल ल्याएर स्वास्थ्य सेवा विभाग टेकुबाट प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालय मार्फत देशभर वितरण थालिएको छ। यो पनि पर्याप्त होइन। दिनमा 300 भायल खपत हुँदा पनि 34 दिनलाई मात्रै पुग्छ। एन्टीभेनम अवस्था अनुसार एउटै बिरामीलाई 10-25 भायलसम्म दिनुपर्छ। यहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव राम बहादुर केसीको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, हामीले राखेको तथ्याङ्क सूचीकृत गरिएका अस्पतालहरूको मात्रै हो, त्यसैले बिरामी र मृतकको संख्या अझ धेरै हुन सक्छ। यस वर्ष मात्रै होइन, पछिल्ला वर्षहरूमा सर्पदंश र त्यसबाट मृत्यु हुनेको संख्या बढ़िरहेको छ। मृत्युवरण गर्नेहरू तराईमा बढ़ी छन्। अस्पताल नजिक नहुनु, प्रति 20 एन्टीभेनम पर्याप्त नहुनु, अस्पताल बाहेकको उपचारमा लाग्नु र हेलचेक्राईका कारणले मृत्यु हुने गरेको छ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। फलफूलमा भविष्य देखे कि प्रकृति शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। कहिलेकाही कुनै दृश्यले मानिसको सोच मात्रै बदल्दैन, जीवनकै बाटो मोडिदिन्छ। सोच्दै नसोचेको काम गर्ने आँट आउँछ, त्यही आँटले नयाँ यात्रामा डोर्याउँछ र परिचित सँगसँगै चर्चित बनाइदिन्छ। खेतीपाती अर्गानिकी संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत प्रकृति गौतमको जीवनमा पनि यस्तै घटनाले उद्यमीको बाटो पहिल्याएको हो। उहाँको दैनिकी यति बेला नै कृषिमा बितिरहेको छ। विराटनगरमा जन्मिएकी प्रकृति 2 वर्षको उमेरमै काठमाडौँ आउनुभयो। सेन्ट मेरिज स्कूलमा पढ्नुभएकी प्रकृतिले न कृषि खेती देख्नु भएको थियो न बुझ्नु भएको। कृषि न उनको उहाँको रुचिको विषय थियो, न कुनै उद्यमी यात्रा गर्ने सोच्ने थियो। मामा घर विराटनगर पुगेका बेला उहाँ धनकुटा घुम्न जानुभयो। धनकुटा घुम्दै जाँदा एभोकाडो खेर गइरहेको दृश्यले ध्यान तानेको थियो। बिक्री नभएर बाटोमा बारीमा यत्तिकै खेर फालिएका थिए। सन् 2018 को समय धनकुटा पुगेको दृश्य प्रकृतिको मनमै छ। भन्नुहुन्छ, एभोकाडो कुहिएको र फालेको देखेर मन साह्रै दुखेको थियो। यसमा केही गर्न पाए हुन्थ्यो, खेर जानबाट कसरी रोक्ने होला भन्ने त्यति बेलै लागेको थियो। धनकुटा एभोकाडोको राजधानी मानिन्छ। त्यति बेला पालिकाले समेत एभोकाडोका बिरूवा वितरण गरेर उत्पादन बढ़ाउन किसानलाई प्रोत्साहन गरिरहेका थिए। बिरूवामा आकर्षित भए पनि फलले बजार नपाउँदा त्यसलाई प्रशोधन गर्ने कुनै पनि व्यवस्था नभएको उहाँले देख्नुभयो। त्यस दृश्यले उहाँलाई घोचिरह्यो र उहाँ मेयर कहाँ पुग्नुभयो। म घुम्न पुगेकी थिए, जीन्सको ज्याकेट र स्कर्ट लगाएर मेयरसँग कुरा गर्न गएको सम्झना अझै छ। प्रकृतिले भन्नुभयो, केही गर्न पाए हुन्थ्यो भन्ने कुरा राखे। उहाँहरूले पनि सकारात्मक रूपमा लिनुभयो। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टबाट 20 एसियाली खेलकुद लक्ष्य पदकको तगारो प्रशासनिक विवादको सम्बन्धी समाचार लिँदैछौ। जापानको आइची नागोयामा सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म हुने विशौं एसियाली खेलकुद प्रतियोगितामा देशको झण्डा उच्च बनाउने लक्ष्यसहित नेपाली खेलाड़ीहरू कड़ा मेहनत गरिरहेका छन्। तर उनीहरूको तयारी जति तीव्र छ, नेपाली खेलकुदको प्रशासनिक अन्यलता भने उत्तिकै उदेक लाग्दो छ। पदकको महत्वाकांक्षी लक्ष्यसहित मिशन 2026 अघि बढ़िरहेका बेला खेलाड़ी छनौट विवाद अदालतसम्म पुगेको छ। क्षेत्रीय छनौट पार गरेका यी स्पोर्ट्स खेलाड़ी एसियाड खेल्नबाट वञ्चित हुने अवस्था छ। टेनिसमा स्पेशल कोटाको विवाद चर्किएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा अमेरिकामा रहेका 7,000 बढ़ी नेपालीको टीपीएस खारेज शीर्षकको समाचार प्रकाशित छ। अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस सुविधा अन्त्य गर्दै निर्णयलाई कार्यान्वयनमा लैजाँदै अमेरिकामा रहेका नेपाली नागरिकलाई दिइएको अस्थायी कानूनी संरक्षण समेत खारेज गरेको छ। टीपीएस अन्तर्गत अमेरिकामा बस्दै आएका नेपालीलाई अब अन्य कुनै पनि वैध आप्रवासन हैसियत नभई अमेरिका छोड्नुपर्ने अवस्था सिर्जना भएको छ। अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालका लागि टीपीएसको अवधि यसअघि नै समाप्त भइसकेको थियो, तर उक्त सुविधा पूर्ण रूपमा खारेज गर्ने वा निरन्तरता दिने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी थियो। अमेरिकी सरकारले नेपालमा अहिले टीपीएस कायम राख्नुपर्ने कानूनी तथा मानवीय आधार नरहेको निष्कर्ष निकाल्दै सुविधा अन्त्य गर्ने निर्णय गरेको छ। यो समाचार नेपाल समाचार पत्रबाट लिएका हौं। कालो सूचीमा पर्ने ऋणी एक वर्षमा 83% बढ़े सम्बन्धी समाचार कारोबार दैनिकमा प्रकाशित छ। कारोबार दैनिकबाटै कोरियामा E7 भिसाका लागि दूतावासले शुरू गर्यो मागपत्र प्रमाणीकरण सम्बन्धी समाचार लिँदैछौ। कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिनअघि कोरिया स्थित दूतावासलाई सिपयुक्त श्रमिक पठाउने E7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। त्यस अनुसार गत बुधबारदेखि मागपत्र प्रमाणीकरण गर्ने काम शुरू भएको छ। दूतावासको श्रम काउन्सिलर मैया कणेलले कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि 2080 अनुसार मापदण्ड पुगेका आवेदनको प्रमाणीकरण शुरू भएको जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबारसम्म कुनै पनि रोजगारदाता वा सो सम्बन्धी काम गर्ने मंजूरी पाएका संस्थाले निवेदन पेश गरेका छैनन्। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। हर्मुजलाई चाँडै अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई चाँडै नै अमेरिकी भूभाग घोषणा गर्ने योजना बनिरहेको बताउनु भएको छ। शुक्रबार न्यूयोर्कको लङ आइल्याण्ड स्थित प्रहरी प्रतिष्ठानमा आयोजित र्यालीमा ट्रम्पले यस्तो बताउनुभयो। फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि युद्ध शुरू गरेदेखि नै इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्दै आएको छ। अमेरिका र इरानबीच युद्ध शुरू भएको 6 महिना बितिसकेको छ। ट्रम्पले युद्ध शुरू गर्नु अघि इरानको सत्ता ढल्ने दावी गर्नुभएको थियो, तर 28 फेब्रुअरीमा पहिलो निशानामै इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिए पनि इरानको सत्ता फेरिएन। बरु युद्ध लम्बिँदै जाँदा इरानको सत्ता अझै शक्तिशाली बन्दै गयो, जसकारण ट्रम्प आफैले यस सत्तासँग अन्तरिम सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।